نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي آیت نمبر 19 سورة یوسف کہانی جہاں پہنچی ہوئی ہے بہت بڑا کلائمیکس ہے حضرت یوسف علیہ السلام اپنے باپ کی گود سے نکال کر کنویں کی گود میں پہنچائے جا چکے ہیں بھائیوں کے حسد کا شکار ہوتے ہیں اور انہوں نے اپنے گمان کے مطابق یہ سوچا تھا کہ یوسف علیہ السلام کو ہم اپنے باپ سے دور کر دیں گے تو ہمیں باپ کی محبت زیادہ ملے گی حالانکہ ہم سب انسان ہونے کے ناطے اس چیز کو بہت اچھی طرح سے جانتے ہیں کہ جو بچہ دور ہوتا ہے وہ ماں سے قریب ہوتا ہے جو پاس ہوتے ہیں وہ ڈانٹ کھاتے رہتے ہیں ہم سے پوچھیں وہاں ہوتے ہیں نا تو ماں ہائے یہ وہ پاس آتے ہیں تو ڈانٹ ہی پڑتی رہتی ہے صبح شام شام ڈانٹ ہے ہوتا ہے نا ایسے تو جو بچہ دور چلا جاتا ہے نا وہ ماں باپ کے دل میں رہتا ہے تو یوسف اصل میں کنویں میں نہیں ڈالے گئے تھے یعقوب کے دل میں تھے جو ان کی آنکھوں کے راستے سے بہ رہے تھے اب ہم دیکھیں گے کہ بھائی تو اپنی کرنی سی کر کے آگے اور جھوٹ موٹ کا خون لگا کر بھی آگے باپ کو یہ تسلی دینے کے لیے کہ یوسف کو بھیڑیا کھا گیا حالانکہ امیچور کرمنل تھے کہ خون تو لگا دیا لیکن قمیض کو پھاڑنا بھول گئے آپ دیکھیں گے اس پورے قصے میں قمیض کا بہت ذکر ہے تین دفعہ آئے گا یہ فرسٹ ٹائم آیا ہے کہ جہاں انہوں نے جھوٹا خون لگایا تھا آگے پھر دیکھیں گے اور آخر کہانی کے اینڈ پہ ہم پھر پہنچیں گے کہ آخر قمیض کا کوئی کمال تھا یا پھر اللہ کا حکم تھا تو اب یوسف ماں باپ سے دور بھائی بہنوں سے جو بھی تھے ان سے دور تھے کنویں میں بیٹھے تھے اللہ نے وہاں ان کو خبر دے دی تھی کہ فکر نہ کیجئے یہی کنواں مصر کے تخت کا زینہ بنے گا آپ کبھی کسی اونچی جگہ پہ چڑھے ہیں تو راستے میں چھوٹے چھوٹے سٹیپس ہوتے ہیں نا وہ سٹیپ کتنا چھوٹا ہوتا ہے آپ امیجینیشن میں لائیے ایک بہت بڑا سٹیج ہے سٹیج کے اوپر چڑھنے سے پہلے جن سیڑھیوں پہ ہم پاؤں رکھتے ہیں وہ کیسی ہوتی ہیں بہت چھوٹی سی ہوتی ہیں زندگی میں اسی طرح بعض دفعہ انسان بہت بڑی جگہ سے نکال کر بہت چھوٹی چھوٹی چیزوں میں ڈال دیا جاتا ہے آزمائشیں ہوتی ہیں بیماریاں ہوتی ہیں پریشانیاں ہوتی ہیں لیکن اصل میں وہ چھوٹے چھوٹے سٹیپس ایک بہت بڑے ایکسپوجر کا ذریعہ بنتے ہیں آئیے ذرا آیت کو ساتھ لے کے چلتے ہیں آپ بالکل فوکس کریں لفظوں پہ ٹائم اس لیے بھی زیادہ لگ رہا ہے کہ میں ہر لفظ سے بات کرتی ہوں اگر میں اس کا اوور آل خلاصہ دوں تو بہت جلدی ہو لیکن ظاہر ہے کہ قرآن کی آیت ہے اس کو اگر ہم دیکھیں گے میرا دل چاہ رہا ہے کہ آپ کی دوستی ہو جائے اس صورت سے اس کے بعد جب آپ عربک میں پڑھیں تو آپ کو بالکل صحیح سمجھ جائے فرمایا و جات سیارت بس آ گیا ایک قافلہ یہ اب جات تا ہے مونس کی ہے سیارہ آگے مونس کا ہے میں صرف آپ کو یہ شعور بیدار کرنے کے لیے چھوٹی چھوٹی باتیں بیچ میں بولتی ہوں کہ دیکھیے عربی زبان اتنی انرچ زبان ہے آپ نے تو اس کو صرف ترجمے کے لیے سنا ہے لیکن جب کوئی اسٹوڈنٹ جس کو گرامر آتی ہے وہ فوراً پوچھے گا جا آ کی جگہ جات کیوں ہے اس لیے کہ آگے سیارہ تو مونس کا ہے صرف یہ چیزیں ہم سب سے اس بات کا تقاضا کرتی ہیں کہ جہاں زندگی میں ہم نے اتنا کچھ کیا ہے ہم عربی زبان کو قرآن کی حد تک سمجھیں پھر دیکھیے آپ کو کتنا مزہ آتا ہے تو یوسف ایک کنویں میں تھے ادھر سے قافلہ گزرا اس دور میں آپ سب جانتے ہیں کہ لوگ سفر جب کرتے تھے تو گروپس میں کرتے تھے کیونکہ اکیلے سفر جو ہوتا تھا وہ خطرناک ہوتا تھا نتیجہ کیا ہوتا تھا کہ لوگ لاسٹ ہو جاتے تھے قافلوں کی صورت میں آئے ایک قافلہ جو مصر سے آ رہا تھا شام کی طرف وہاں گزرا فرسلو واردہم پس انہوں نے بھیجا اپنے وارد کو کنہوں نے بھیجا قافلے والوں نے وارد کس کو کہتے ہیں قافلے سے آگے آگے ایک شخص لیڈ کرتا ہے اب وارد فاعل کا وزن ہے وردہ یوریدو سے یعنی ان کی عادت کیا ہوتی تھی کہ جہاں پڑاؤ ڈالنا ہوتا تھا کسی ایک شخص کی ذمہ داری ہوتی تھی کہ وہ پہلے اس جگہ پہ چلا جاتا تھا دیکھتا تھا کہ پانی ادھر ہے کہ نہیں جگہ ٹھیک ہے یہ نبی صلی اللہ علیہ وسلم کی آپ سیرت پڑھیں گے تو بھی آپ کو ملے گا کہ جہاں جنگیں ہونی ہوتی تھی تو آپ پہلے سے کچھ ساتھیوں کو بھیج دیا کرتے تھے تو انہوں نے اپنے ایک شخص کو جس کا کام ہی یہ ہوتا تھا کہ پانی کا انتظام کر کے رکھیں ان کو بھیجا کہ جاؤ بھائی دیکھو ہم نے اب یہاں پہ اسٹاپ لینا ہے اسٹاپ اوور ہے ہمارا تو وہ وہاں گیا فادلا دلوا تو انہوں نے لٹکایا اپنا ڈول یہ ادلا اور دلوا ایک ہی لفظ ہے کسی چیز کو یہ جو اردو میں ہم لفظ ڈول بولتے ہیں نا ڈول یہ بھی اصل میں دلوا ہی ہے ڈول ہوتا ہے لیکن وہ اردو میں دال کی جگہ ڈال آ جاتا ہے اب انہوں نے کہا کہ اپنے قافلے کے لیے پانی لیتے ہیں پانی کی نیت سے جب انہوں نے اس کنویں میں ڈول ڈالا ذہن میں آئے گا کوئی تصور کہ پہلے دور میں رسیاں باندھ کے نیچے ڈال دیتے تھے پھر پانی کو جمع کرنا انہوں نے یہ سوچا کہ اس کنویں میں سے ہم پانی لے لیتے ہیں لیکن جب وہ گئے تو اس میں کیا ہوا پانی کی بجے گا کیا آ گیا قال یا بشرا وہ کہنے لگا وہ چلایا ओ खुशखबरी, हाजा गुलामुन, देखो ये तो बच्चा है। जब उन्होंने डोल डाला तो उस डोल को ऊपर खींचा, उसमें पानी की जगह पे प्यारा खूबसूरत 7-8 साल का बच्चा, कह लें किस एज के थे, यूसुफ, वहां उस कुएं में से निकाल दिए गए। अब जो ही उसने एक बड़ा खूबसूरत बच्चा देखा, और याद रखिए ये वो दौर था कि जब इंसान बिकते थे और इंसानों की कीमत उनके हुसन की बुनियाद पे होती थी। अब सोचिए कि वो है एक किस्म का असाइंड एम्प्लॉय, नौकरी होगा ना, जो पहले गया सक्का बोलते थे इसको अपने उस दौर में, पानी का इंतजाम करता था। इसने जब देखा कि पानी की जगह एक लड़का आ गया, तो क्या हुआ, वह असर रूबी दुआ, छुपा दिया उसको पूंजी समझ के। नियत खराब हो गई घर के नौकर की कि अगर तो सारे काफले वाले ने ये लड़का देख लिया तो ये तो हम सबका इज्तमाई असासा बनेगा, मैं इसको छुपा देता हूँ और इसके नतीजे में क्या होगा कि जरा इधर उधर लोग होंगे तो इसको बेच दूंगा, पैसे ले लूंगा। वह असर रूबी दुआ, ये जो बिदातन का लफ्ज है ना, बहुत जिसको हमारे यहाँ कहते हैं ना, बिल्कुल एक जिस तरह बिदा बाद वाद आइन इसके अंदर है, टुकड़ा यानी रास माल जो कैपिटल होता है ना मनी का, कि इससे मैं बिजनेस शुरू करूंगा, यानी उसने बस उसको छुपा दिया। वल्लाहु अलीमुम बिमा यामलून, अल्लाह ताला खूब जानता है जो वो कर रहे थे। क्या पता चला कि हमारे घर के नौकर 420 जितनी मर्जी कर लें, वो हमारे से आंखें बचा के कुछ पैसे रख लें, वो हमारे से जान बचा कर कुछ काम में डंडी मार दें, वक्त में मार दें, अगर आप अपने घर के मुलाजिमों या अपने डिपेंडेंट्स को ये सांस दिला देंगे ना कि वल्लाहु अलीमुम बिमा यामलून, और इसी का नाम तकवा। हम सब अपने बच्चों की तरबियत के लिए इस सूरत को पढ़ रहे हैं ना खास तौर पे, अपने बच्चों के जहनों में शुरू में ये ख्याल डाल दीजिए कि अल्लाह इज वॉचिंग मी, अल्लाह तुम मुझे देख रहा है। एक बड़ा खूबसूरत वाक्य मैंने कहीं सुना था और उसको मैंने कई जगह शेयर भी किया कि एक बच्चा बचपन में ही अपने एक मामू की कस्टडी में दे दिया गया, किफालत में दे दिया गया। मामू बड़े नेक थे, बच्चा क्या देखता था कि मामू जो है ये रात को जब सोते हैं उस वक्त भी इबादत करते हैं और तहज्जुद के वक्त उठ के इबादत करते हैं। और उसके बाद हुआ क्या कि वो मामू को जब बच्चे ने देखा, उन्होंने कहा मामू मैं भी तहज्जुद पढ़ूंगा। अच्छा, हम होते कहते कितना नेक बच्चा है, पकड़ो इसको 8 की बजाय 20 रक्तों पे खड़ा कर दो। नहीं, मामू समझदार था, उन्होंने कहा बेटा अच्छा तुमने तहज्जुद पढ़नी, इधर आओ, जब रात को बिस्तर पे आओ ना तो बिस्तर पे बैठ के 10 दफा ये बात कहो, अल्लाह मुझे देख रहा है, अल्लाह मुझे देख रहा है, अल्लाह इज वॉचिंग मी, और सो जाओ। और जब सुबह उठोगे ना तो फिर 10 दफा यही बात को कि अल्लाह मुझे देख रहा है, अल्लाह मुझे देख रहा है। बच्चे ने करना शुरू कर दिया और बच्चों को ऐसी एक्टिविटीज वैसी बड़ी अच्छी लगती हैं। इसी सोच के साथ जब वो बच्चा बड़ा हुआ, अपने दौर का एक बहुत नेक और मुत्तकी शख्स बना। लोगों ने उनसे पूछा कि आपके दिल में ये नेकी का शौक और जज्बा कहाँ से आया, तो उन्होंने कहा कि मेरे मामू का सिखाया वो एक जुमला कि अल्लाह मुझे देख रहा है। जब मैं कुछ भी गलत काम करना चाहता था ना तो मुझे ये ख्याल आ जाता था कि अल्लाह मुझे देख रहा है। तो देखिए, कभी मत ये कहा करें कि अब्बू डांटेंगे, कभी ना कहें मैं तुम्हें पूछूंगी, मुझे पता लग जाएगा, मैं उससे पूछूंगी, एक डर दे दीजिए कि अल्लाह का, बेटा अल्लाह ने देख लिया, अल्लाह आपका मामला बेहतर जानता है। इसी तरह घर के मुलाजिमों का तस्किया होना चाहिए। ये कब होगा, जब हम उनकी तालीम और तदरीस का थोड़ा सा एहतमाम करेंगे। अब देखिए, ये लोग हमारी जिंदगी संवारते हैं ना, सारा दिन हमें आसाइशें देते हैं, कपड़े तक इस्त्री करके देते हैं, खाना तक टेबल पे होता है हमारा, हर काम करते हैं, तो क्या हम इनकी आखिरत नहीं संवार सकते। हम सब इस पे अपने अमल के लिए लिखें, 15 मिनट, 20 मिनट, आधा घंटा आप अपनी घर की मेट्स को, अपने ड्राइवर्स को, अपने चौकीदारों को 15 से 20 मिनट, आधा घंटा जो आप अफोर्ड कर सकते हैं उनको फ्री दीजिए। मुमकिन है आपके घर में बच्चों को कोई टीच करने आता है, इनको टीच करवाइए। रिकॉर्डिंग आप कोई लगाते हैं उनको भी कहें भाई आप भी सुनिए, आप देखिएगा इसकी सारी खैर आपके घरों में आएगी। आप कहते हैं नहीं, आधे घंटे में तो और बहुत सारे काम है, मैं तो इसको पे देती हूँ, तो जो आधे घंटे की पे आपने अगर उसको छोड़ दिए ना, आप देखिएगा वो कितनी ईमानदारियों से वो उससे ज्यादा पैसों का आपको फायदा दे देगा। बहरहाल, एक बड़ी दिलचस्प चीज है, जरा देखिएगा इस आयत के अंदर जो बहुत ही इंटरेस्टिंग है। जब उन्होंने देखा उस बच्चे को तो क्या कहा, या बुशरा, और बुशरा हमारे यहाँ एक नाम भी है। अच्छा, अब इस आयत को अगर हमने पढ़ा तो हमें क्या लगा कि एक इंस्टेंट किस्म का सेंटेंस उसके मुंह से निकला, राइट, जिसको आप रिफ्लेक्स एक्शन के। आज हमारे माशाल्लाह जो दीन को सिर्फ वज़ाइफ और दीन को लोगों के मसले मसाइल के हलकत बना के पेश करते हैं ना, उन्होंने इस पर एक मसला बयान किया हुआ। किसी ने मुझे बताया ये बात, और हैरत की बात है, आपको भी हैरत होगी। उन्होंने कहा कि किसी की बेटियां ही बेटियां होती जाती है ना, जब मसलन एक बेटी, दो बेटी, तीन बेटी। अब आपको लगता है आपने सुनी हुई ये बात, सुनी हुई है ना, कहते हैं बुशरा नाम रख लो کیوں؟ کہ اس کے بعد بیٹا ہوگا. کیوں؟ یا بشرا, یا بشرا یہ لڑکی ہے, حاضہ غلام اس کے بعد لڑکا ہوگا. حاضہ غلام لڑکے کو کہتے ہیں. اب آپ بتائیے, جب دین کو اس طرح کے کاموں کے لیے اس کتاب کو استعمال کریں گے تو کیا حقیقت میں ہماری قوم کے اندر یہ حالات رہیں گے؟ کتنی گمراہی ہے. ہم نے اس دین کو ٹونے ٹوٹکوں کی چیز بنا دیا. ایک اور بات کسی سے سنی کہ ایک عورت تھی تو وہ کسی ایسے ہی دیندار کے پاس گئی اور کہا کہ میری مانگ سیدھی نہیں نکلتی, جب نکالتی ہوں ٹیڑھی ہو جاتی, ادھر کی ادھر ہو جاتی ہے, مجھے کچھ وظیفہ بتائیں. انہوں نے کہا جب مانگ نکالو تو پڑھو اہدنا الصراط المستقیم, تو تمہاری مانگ سیدھی نکلے گی. یقین کیجئے ایسی بیسیوں مثالیں, اگر وقت ہوتا آپ کو وہ کتابیں لا کے یہاں دکھاتے. اتنے وظائف اس میں, اتنی باتیں. یہ درود پڑھ لیں اس کا فائدہ, یہ آیت پڑھ لیں شوگر کا علاج. دیکھیے ہم سب اپنی اصلاح کے لیے سن رہے ہیں نا, تو آپ نبی صلی اللہ علیہ وسلم کے مکی دور کو سامنے رکھیے. اگر اللہ کے نبی یہ پیغام دیتے کہ لوگوں میرے اوپر ایک ایسا کلام نازل ہوا ہے کہ جس کو پڑھو تمہاری بچیوں کے رشتے ہو جائیں گے, اس کو پڑھ لو تمہارے شوہروں کی جاب لگ جائے گی, اس کو پڑھ لو تم خوبصورت ہو جاؤ گی, اس کو پڑھ لو تم پتلی ہو جاؤ گی, آپ بتائیے کوئی ایک بندہ بھی اللہ کے نبی کی مخالفت کرتا؟ نیور. وہ کہتے شکر ہے لاؤ ہمیں دو. لیکن انہوں نے کیوں اتنے سال 13 سال اللہ کے نبی کو دکھ دیا؟ کیونکہ قول لا الہ الا اللہ تفلحون. جب اس کتاب سے انذار, جیسے اس وقت ہم کر رہے ہیں, دیکھیں سورت یوسف ہم اس وقت اصلاح کے لیے پڑھ رہے ہیں باوجود کوشش کے ہمارا اس پہ وقت لگ رہا ہے, یہ کون سا پڑھنا ہے جس میں سے ہم اپنے لیے گائیڈنس لے رہے ہیں. اب اس کی طرف دوسری طرف اگر آپ سب کے ہاتھوں میں سورہ یوسف پکڑا دی جائے اور آپ سے کہا جائے کہ مثال ہے کہ اس گھر میں ایک شادی ہونے والی ہے, یہاں ان کی بچی بیٹھی ہے, آئیے ہم سب مل کے 10-10 بار سورہ یوسف پڑھتے ہیں تاکہ یہ بچی شادی کے دن بڑی پیاری لگے. سچ بتائیے ایک گھنٹے میں ختم ہو جانا تھا معاملہ, پڑھ پڑھا کے کھا پی کے ہم نے گھر بھی چلے جانا تھا. لیکن اس بچی کو اچھا ادب نہیں سکھا سکے, اس کو پتہ ہی نہیں کہ اچھا خوبصورت باطن کیسا ہوتا ہے, اچھی بیوی کیسے بننا ہے, بہو کیسے بننا ہے. تو یہ ایک آج کے دور کا بہت بڑا ڈرا بیک ہے کہ ہم نے اس کتاب کو کتاب ہدایت کی بجائے صرف برکت اور وظیفوں کی کتاب بنا رکھا, اور اللہ تعالی ہماری اصلاح کر دے. خیر آگے چلتے ہیں, اب آگے دیکھیے کیا رنگ ہے اللہ کے. انہوں نے تو چھپا دیا, اب کیا ہوا؟ آنکھ بچائی. وشروح بسمن بخس دراہم معدودۃ, اور انہوں نے اس کو بیچ دیا بہت کم قیمت پہ گنے چنے دراہم کے بدلے, کیونکہ وَكَانُ فِيهِ مِنَ الزَّاهِدِينَ, وہ تو بس اس کے بارے میں بے رغبت ہی تھے. دیکھیے چوری کا مال جس کو کہتے ہیں مال مفت دلے بے رحم. یوسف جس نے اتنا قیمتی خواب دیکھا ہوا تھا, یوسف جو اپنے باپ کی آنکھوں کا تارا تھا, یوسف جو کل کی نبوت کا اہل تھا اور کل کی بادشاہت کا اہل تھا, آج کہاں پہ بک رہا ہے؟ دراہم معدودہ, گنے چنے دراہم کے بدلے. ایسے لگ رہے کہ انمول چیز بے مول ہو کے بک رہی ہے. کسی بھی انسان کی زندگی میں کبھی بھی یہ ہو سکتا ہے. آج کی ماں باپ کی لاڈلی, اکھلوتی بھائیوں کی پیاری, کل سسرال میں ایک ایک کی باتیں سن رہی ہوگی. زندگی میں ایسے موڑ آتے ہیں. آپ اپنی جگہ پہ بڑے ساہوکار ہیں, لوگ آپ کے آگے پیچھے پھرتے ہیں, بڑے نوکر بڑے ملازم ہیں. آپ پردیس میں جا کے دیکھیں, اگر آپ کا فون کھو جائے اور کوئی آپ کو وہاں جانتا نہیں, آپ کو اپنی قدر پتہ چل جائے گی. اور جس کو اپنی قدر دیکھنی ہے وہ جا کے حج کر کے دیکھے کہ وہاں پاؤں پہ پاؤں آ جاتا ہے, کسی کو کیا لگے کہ آپ کوئی بڑے لیڈر ہیں یا آپ کچھ بھی ہیں. زندگی میں ایسے حالات آتے ہیں, اور اصل میں یہ وہ حالات ہوتے ہیں کہ جو انسان کو اگر اللہ سے ملاقات کروا دیں, جیسے کہ یوسف کی ہوئی. یوسف ایسے حالات میں بالکل پریشان نہیں ہوئے, رضیت باللہ ربن والی کیفیت تھی ان کی کہ میں اللہ کی رضا پہ راضی ہوں. اللہ تعالیٰ نے اسی چیز کو بعد کی عزت کا سبب بنایا. یہ غلامی بعد کی عزت کا ذریعہ بنے گی. اس کے لیے آپ دیکھیں, چھوٹی سی مثال دیکھیں کہ گیند کبھی آپ نے اچھالتے ہوئے دیکھا ہوگا. کسی گیند کو جب آپ اوپر اچھالنا چاہتے ہیں تو پہلے کیا ہوتا ہے؟ پہلے اتنا ہاتھ نیچے کرتے ہیں. چیز پہلے نیچے جاتی ہے پھر اوپر جاتی ہے. چلیے سی سو تو دیکھا ہوگا نا بچوں کا گیم, ایک طرف کوئی بیٹھتا ہے, آپ جتنا نیچے جاتے ہیں نا اس کے بعد آپ دیکھیے دوسری سائڈ اوپر جاتی ہے, پھر وہ نیچے آتا ہے نا, تو سی سا. تلک الایام نداولھا بین الناس, اللہ تعالیٰ سورت نساء میں کہتے ہیں لوگوں یہ دن ہے ہم تمہارے بیچ میں آگے پیچھے کر رہے ہوتے ہیں. اگر آپ کی زندگی میں کبھی ایسا مقام آ جائے, آپ کی بیٹی کی زندگی میں آ جائے, آپ کے بیٹے کے ساتھ ہو جائے, انسانی معاملات میں یہ بہت ہوتا ہے, اس وقت اس کو جوڑ دیں اللہ سے. बेहतरीन चीज ऐसे वक्त में अल्लाह की तरफ जोड़ने की है, क्योंकि दुख में वो सब वनीर हट जाते हैं, सब ऊपर के ये कोटिंग की हुई ऊपर की जाहिरदारी खत्म, बंदा अल्लाह के करीब होता है। आप देखिए कि आज के दौर में जितना इस्लाम फैल रहा है ना, उसमें से एक मेजॉरिटी जो ना जेलों में फैल रहा है वेस्ट में। वजह क्या है? जेल में कौन लोग गए होते हैं जिन पे कत्ल के इल्जाम है, चोरियों के हैं, माहौल से कटे होते हैं, डिप्रेस होते हैं। वहां जब एक अल्लाह का बंदा मिल जाता है, वो उसको दीन की बात बताता है, उनको रब समझ आ जाता है। और कहां इस्लाम फैल रहा है? हॉस्पिटल्स में फैल रहा है, क्योंकि वहां बीमार दुखी लोग मौजूद होते हैं। तो इसलिए जिंदगी के इन उतार चढ़ाव में परेशान नहीं होना चाहिए। ये ना कहा करे कि आपने तो मेरी कदर नहीं की और आपने तो मुझे ये दिया नहीं। बहरहाल अब देखिए कि जिंदगी के उतार चढ़ाव हैं, इसको ही समझना चाहिए। यूसुफ अलैहि सलाम बिक गए, किसने खरीदा? अब देखिए कि भाइयों के हाथों कुएं में गए, डाउनफॉल आया ना। भाइयों के पास एक बहुत रूच था, डाउनफॉल आ गया, कुएं में चले गए, कुएं से एक गुलाम के हाथों निकले। उसने किसको खरीद बेचा? अजीज मिस्र। अब उसका किस्से आगे देखते हैं। वकाल लजिश्तराहु मिम मिस्र, और कहा उस शख्स ने जिसने उसको खरीदा, किसको खरीदा? हु के आगे लिखे यूसुफ को, और अल्लाजी कौन था? मिस्र का वजीर खजाना था, यानी जिसको आज के दौर में आप कह सकते हैं कि फाइनेंस मिनिस्टर जो था, उसने खरीदा, वो उस काफले में होगा। कुरान ने बहुत लंबी चौड़ी इची विची नहीं जोड़ी, जैसा कि हमने पिछले लेसन में बात की थी। ले गया, खरीदा, मिस्र में ले गया, और जाके किससे कहा? लीमराती ही, अपनी बीवी से कहा। क्या कहा? अक्रीमी मस्वाहु, इसको बड़ी इज्जत से रखना, इसका ठिकाना बड़ा अच्छा रखना। क्यों? असा ऐ यनफाना, उम्मीद है कि ये हमें नफा दे। और दूसरी ऑप्शन क्या है? औ नत्तखिज़हु वलदन, या फिर हम उसको बेटा बना ले। ये शख्स कौन था? कहते हैं इसके नाम बहुत सारे हैं जिसपे हम इस वक्त बात नहीं कर रहे, लेकिन कहते हैं कि वजीरे खजाना था। तो आप देखिए कि बहुत अच्छा होता था इसका। इसको ना तो यूसुफ ने कोई अपनी बातें की, ना यूसुफ मुंह से बोले कि मैं कौन हूं, कैसे हूं, लेकिन यूसुफ की रगों में जो एक नबूवत का खून था और उनकी जो 7-8 साल तक एक अच्छी तरबियत हो चुकी थी, उस रंग ढंग ने लोग उस शख्स को बता दिया कि यूसुफ किसी बड़े घर के बंदे हैं। देखिए, एक होता है खानदानी बंदा और एक होता है शुरू से जद्दी बुझती गुलामी सहने वाला, बहुत फर्क होता है। बड़ाई और छोटे होने की बात नहीं है, लेकिन आप मैनर्स को और एटिकेट्स को देखिए, एक पढ़े लिखे इंसान के और एक गांव से आके काम करने वालों में फर्क होता है। यूसुफ के रख रखाव से उसको पता चल गया कि ये शख्स जो है ये बहुत खूबसूरत है, ये किसी बड़े घर का बेचारा किसी हालात का शिकार हुआ है। बिल्कुल यही कैफियत नबी सल्लम की जिंदगी से अगर जोड़ें तो ज़ैद बिन हारिसा की थी। ये पीछे से खानदानी शख्स थे, किसी जगह किडनैप हुए, अगवा हुए, मक्का में आके बेच दिए गए। हजरत खतीजा रजी अल्लाह ताला अन्हा ने इनको खरीदा और शादी के मौके में तोहफे के तौर पर अल्लाह के नबी को पेश किया, लेकिन अल्लाह के नबी ने इनको आजाद करके अपना बेटा बना लिया। अब आप देखिए कि इस शख्स ने ये जो बात कही ना कि अक्रिमी मस्वाहु, कि इस बच्चे को अच्छा ट्रीट करना, इससे इस शख्स की एक मामले में फरासत बहुत अच्छी दिख रही है, लेकिन आगे जाके हम देखेंगे तो दूसरा मामले में ये बिल्कुल जीरो पे। हदीस में आता है कि तीन लोग साहिब फरासत हैं, जीनियस है इंग्लिश में आप समझ लें, बहुत, दे आर वेरी मच जीनियस, दे आर वेरी मच स्मार्ट। कौन? एक ये शख्स जिसने यूसुफ को देखते ही उनकी वैल्यू पहचान ली और बीवी से कहा कि इनको अच्छी जगह रखना। दूसरे हजरत अबू बकर सिद्दीक रजी अल्लाह अन्हो, जिन्होंने अपने बाद उम्र फारूक रजी अल्लाह अन्हो को नॉमिनेट किया। और तीसरी, वो आगे सूरत कसस में किस्सा आता है, हजरत शुएब की बेटी, जिसने फरमाइश की थी कि अब्बा मूसा अलैहि सलाम को अपना गुलाम रख लें, क्योंकि ये यानी बहुत स्ट्रांग भी है और बहुत इसके अंदर अमानत भी है, यानी अच्छी रिकमेंडेशन ये बहुत अच्छी चीज होती है। मैं इस बात को आज अपने हालात से इस तरह से जोड़ती हूँ कि कुछ लोगों को अल्लाह ताला ने इस तरह की विजडम दी होती है कि वो देखते इंसान को परख जाते हैं रिश्तों के मामले में। आप जब कभी अपने बच्चों के रिश्ते करें, बेटियों के करें या बेटों के करें, ना तो उनके माँ बाप के नाम पे जाइए, ना उनके बैंक बैलेंस पे जाइए, और ना कहिए ये फलां हाजी साहब का बेटा है और ये जी हाफिज कुरान है और इनका खानदान तो ऐसा है या दौलत। आप जस्ट उस पर्सन को देखिए, उसकी शक्ल शक्ल दिखाइए, और ये हिकमत अल्लाह दे, ये बड़ी नेमत होती है। कितने गलत तजुर्बात से आप बचेंगे, कितने लोग अपनी बच्चियों को फूलों जैसी बच्चियां होती हैं दे देते हैं किसी के हाथ में, बाद में पता चलता है हाँ वो नेक तो बहुत था लेकिन اخلاق کا برا تھا. تو بہرحال یہاں فراست ہے. اگر آپ کے خاندان میں کوئی ایسا نیک شخص ہے جو سمجھدار ہے تو آپ ضرور مشورہ کریں ایسے موقعوں پہ کہ بھئی یہ کام کر لوں. اسی طرح اور بہت سارے میٹرز ہیں, یہ گھر لے لوں کہ نہ لے لوں. عام نظر میں کسی نے دیکھے کہنا لے لو, لیکن فراست والا شخص آ کے دیکھے گا کہ اس میں کیا ہولز ہیں, اس میں کیا معاملات ہیں. تو بہرحال اللہ تعالیٰ سے یہ مانگنے والی چیز ہے جو مانگنی چاہیے. اب کیا ہوا, یہ ہے یوسف کی زندگی کا ایک ٹرننگ پوائنٹ کہ وَقَذَلِكَ مَكَّنَّ لِيُوسُفَ فِي الْأَرْضِ, اور اس طرح ہم نے جگہ مقرر کر دی, ٹھکانہ دے دیا, پاؤں جما دیے, کچھ بھی کہہ لیجئے, یوسف کے اس زمین میں. فل ارض سے مراد جہاں کے, لکھیا الارض سے مراد جہاں مصر ہے, کیونکہ زمین پہ تو اللہ کے حکم سے وہ پہلے ہی تھے. مراد یہاں کیا ہے کہ لینڈ کے طور پہ اللہ نے یوسف علیہ السلام کے پاؤں جما دیے اس جگہ پہ جہاں پہ وہ موجود تھے. کیوں بھائی, یہاں چند باتیں ہمیں کرنے کی بہت ضرورت ہے. تھوڑا سا آپ اپنے مائنڈ کو بالکل ایسے کیجئے کہ پیچھے لے کے آئے, یوسف علیہ السلام تھے تو نبی کے بیٹے, کہاں رہتے تھے, ملک شام میں. شام کا بھی ایک چھوٹا سا گاؤں کنان, یہ ایسے ہی جیسے آج ہمارے پاکستان کا کوئی چھوٹا سا گاؤں لے لیں, ایمن آباد لے لیں, مثال ہے, کوئی چھوٹا سا علاقہ, کوئی اندر کا علاقہ کہ جہاں ہو سکتا ہے بجلی بھی نہ گئی ہو. اب دیکھیں کہ یوسف نیک گھر سے تو تھے لیکن بہت چھوٹی سی جگہ پہ تھے, ان کا ویژن بہت چھوٹا تھا. جو لوگ چھوٹی سی جگہ پہ رہتے ہیں نا وہ نیرو مائنڈیڈ ہو جاتے ہیں. اسی لیے آپ گاؤں کے لوگوں کو دیکھ کے اتنے پرجرس ہوتے ہیں کہ رشتوں کے معاملے میں اپنی بیٹیوں کو باہر نہیں جانے دیتے, قبائلی ان میں عصبیت بہت ساری ہوتی ہے. اللہ تعالیٰ نے یوسف علیہ السلام سے ایک بہت بڑا کام لینا تھا, اور وہ کام کیا تھا کہ مصر اس وقت کی سپر پاور تھی, جیسے آج امریکہ اور کینیڈا اور آپ رشیا کو کہیں گے نا, اس طرح اس دور میں ایجپٹ ایک بہت بگ کنگڈم تھی. اللہ کا پلان کیا تھا کہ یوسف علیہ السلام کو نبی بنا کر تبلیغ کے لیے مصر بھیجنا ہے. اب لائیے ذرا ذہن میں, یوسف رہتے ساری زندگی باپ کی گود میں, کنان کے گاؤں میں پڑھ رہے ہوتے, کچی زمین پہ سوتے اور یہ کام کرتے, اور جو ہی 40 سال کے ہوتے ان کو کہا جاتا کہ جائیے آپ وہاں جا کے پیغام پہنچائیے. کیا یوسف علیہ السلام ایجپٹ کے رولز اینڈ ریگولیشن سے واقف ہوتے, ان کے لائف سٹائل سے واقف ہوتے؟ نہیں ہوتے. یہاں یہ اصول بتایا گیا کہ جہاں دین کا کام کرنا ہے پہلے وہاں جا کے رہو, دیکھو اس ماحول کو سمجھو وہاں کیا ہو رہا ہے. اللہ سبحانہ تعالیٰ کی ہر کام میں حکمت ہوتی ہے. آج ہم اپنے حالات پہ لے کے تھوڑا سا اس کو بات کرتے ہیں, کیونکہ جب ہم اپنی اولادوں کو تھوڑا سا بڑا ہوتا دیکھتے ہیں, اب اللہ کے حکم سے کچھ ایسا ہو جاتا ہے, کچھ ٹرینڈز بن چکے ہیں, کچھ مائنڈ پہ دھاک بھی بیٹھی ہوتی ہے کہ جی یہ باہر کی یونیورسٹیز میں پڑھیں. مثال ہے, اب بہت سارے لوگ یہ سوال کرتے ہیں کہ جی ہم اپنے بچوں کو باہر پڑھنے کے لیے بھیجیں کہ نہ بھیجیں, کیا اس ایشو پہ بات کرنے کی ضرورت ہے؟ ضرورت ہے نا, شیور ہم سب کی ایک ضرورت ہے نا, تو ہم کیوں نہ وہ باتیں کریں اس میں جو ہمارے عمل کی ہے. اب آپ کہتے ہیں کہ کیا ہم اپنے بچوں کو باہر بھیجیں کہ نہ بھیجیں, آپ کو کئی قسم کے دینی فتوے ملیں گے. کوئی تو کہے گا حرام ہے, کافروں کی لینڈ ہے, وہاں جنگ لگی ہوئی ہے, کوئی کہے گا آپ کے بچے خراب ہو جائیں گے, دس اینڈ دیٹ. آپ اس میں سے سب سے بیلنس رویہ رکھیں, اور وہ کیا ہے کہ اگر آپ بچپن سے لے کے, ظاہر ایک بچہ جب باہر جاتا ہے تو 17, 18, 20 سال تک کا تو ہو چکا ہوتا ہے نا, اگر ایک بچہ 20 سال تک آپ کی کوکھ سے لے کر آپ کی گود سے لے کے, اب آپ کی اچھی تربیت, آپ نے اس کو اللہ کا خیال بھی دیا, اللہ از واچنگ می, 5 وقت کا نمازی ہے, انڈیسنسی فحش کو دے کر اس کی نگاہیں بھی جھکتی ہیں, تو میں کہتی ہوں ضرور بھیجیں. کریں کیا, نمبر ایک اللہ سے دعائیں کریں, سب سے پہلی چیز تربیت. اپنے بچوں کو اس سوچ کے ساتھ آج بھی پالیے کہ یہ بچے کل کے دین کے مبلغ ہیں, اور جو بچے جہاں سے پڑھ کے آئے نا ان کو وہیں تبلیغ کے لیے بھیجیں, اور ویسے ہی جو جاتے ہیں وہ پھر وہیں جم جاتے ہیں. فطرت کا اصول ہے کہ انسان جہاں جاتا ہے اس کا دل وہیں لگ جاتا ہے, اور وہ وہیں کے ماحول کا یوز ٹو ہوتا ہے. آتے ہیں بڑی لاڈ اور محبت میں 1-2 سال پاکستان میں, جب یہاں کی مکھیاں مچھر بجلی ستاتی ہے چلے جاتے ہیں, کہتے ہیں ہم تو یہاں سیٹ ہی نہیں ہو سکتے. اگر آپ سمجھتے ہیں نا کہ کوئی لندن جاتا ہے پڑھنے کے لیے, تو آپ دل میں پھر یہ نیت کریں کہ اللہ یہ ایک ایسا بیج میں لندن میں پھینک رہی ہوں کہ جو کل لندن کے اندر دین کو پھیلائے گا. اچھی تربیت کریں. دوسرے سٹیپ پہ آپ دعائیں کریں کہ اللہ میرے بچے کو چن لے, اس کو اس جگہ کے لیے چن لے, اس نے وہاں کا ماحول دیکھا پڑا ہے. مثال ہے کوئی ڈاکٹر بن جاتا ہے, اب آپ دیکھیے لندن کے ہاسپٹلس میں جو ڈاکٹرز ہیں, جو کرسچین ہیں, جو ایتھیزم ہے, جن کے اندر جیوزم ہے, کیا وہ ہمارے پاکستان کے گاؤں کے پڑے ہوئے مولوی صاحب کی تبلیغ سے دین سمجھیں گے؟ یہ جو آج ویو لینتھ نہیں ملتی نا, आज हमारे अपने बच्चे जो उर्दू पढ़ते पंजाबी बोलते, वो कहते हैं जी हमें लदर समझ ही नहीं आता। वो क्यों जी, वो मौलवी साहब बोलते हैं हमें ऊंची बहुत बोलते हैं हमें समझ नहीं आता, और वो बाजी जी वो ये इतने बड़े मुश्किल उर्दू बोलती है समझ नहीं आती। असल ये कि हमारा माइंड सेट चेंज हुआ है। अगर हम यहां अपने बच्चों को इंग्लिश मीडियम्स में डालते हैं ना, तो नियत कीजिए कि इंग्लिश इसलिए सीख रहे हैं कि इन्होंने यहाँ के इंग्लिश क्राउड को कवर करना है। अल्लाह ताला मराहिल के अंदर डाल के तय करवा लेता है ये काम। फिर इसी तरह आपकी दुआओं में ये दुआ होनी चाहिए कि अल्लाह मेरे बच्चे को तबलीग का जरिया बना दे। आपको पता है कि शाह फैसल शहीद दुनिया में नहीं, अब इस वक्त इलाज के सिलसिले में लंदन गए थे। और आपको पता है कि जब बादशाह दूसरे मुल्क में जाता है तो वहां के बादशाह भी उनको विजिट करते हैं, तो जो वहां के जो लोगों में से कोई बड़ा था वो इनकी इयादत को आया, तो उसने एक ऐसी क्वेश्चन कर दिया कि इस्लाम की सजाएं बड़ी खराब है, बहुत ये लोग दुखी सजाएं देते हैं, दिस एंड दैट। तो उन्होंने अपनी सेक्रेटरी को कहा कि फाइल लेके आओ। वो पहले मेंटली प्रिपेयर थे कि जब मैं एक नॉन मुस्लिम मुल्क में जाऊंगा तो मुझसे ये क्वेश्चन होगा। कोई एम्बेरस नहीं हुए, कोई गिल्टी कॉन्शियस नहीं, कोई कॉम्प्लेक्स नहीं। उन्होंने वो रिपोर्ट लाके अपने उस मेहमान के सामने रखी, कहा कि ये देखिए, मुझे ये बताइए कि पिछले एक साल में आपके इस मुल्क में क्राइम रेट क्या है, कितने कत्ल, कितने रेप और कितना। और वो थे आसमान पे बातें करते हुए। उसके मुकाबले में उन्होंने दिखाया कि देखें पिछले साल सऊदी अरब में शायद पूरे साल में 15 से 20 कत्ल हुए, इसके बरक्स अमेरिका कनाडा में एक साल में कई हजारों में कत्ल होते हैं। इस तरह उन्होंने उनको दलाइल दिखाए, कहा अब बताओ कि इस्लाम के असूल ठीक हैं कि ये ठीक है। वो शख्स इससे इतना ज्यादा मुतासिर हुआ, मॉरिस बकाई का नाम सुना होगा आपने, ही एक्सेप्टेड द इस्लाम कि भाई अच्छा इस्लाम इतना खूबसूरत है कि इससे इतने फितने दब जाते हैं। तो आप अपने बच्चों को कभी भी वी आर अशेम्ड मुस्लिम ना बनाइए कि हम बड़े शर्मिंदा के मुसलमान हैं और हम शलवार कमीज पहन के बाहर नहीं जा सकते। डोंट डू दिस। फिर अगर ऐसा बनाएंगे ना तो वहां तो छोड़ दीजिए, यहां भी वो कोई ज्यादा अच्छे काम नहीं करेंगे। बच्चों की तरबियत कीजिए, जाने दीजिए, वहां काम कीजिए। लोग इतनी बुरी बुरी बातें करते हैं, अल्लाह करे अमेरिका पे जलजला आ जाए। ऐसी मैंने एक बात सुनी, यानी यकीन कीजिए, मैं अमेरिका में थी तब और मुझे किसने बताया कि फलां मस्जिद में किसी मौके पे ये बद्दुआ हुई है यहाँ के, अल्लाह करे अमेरिका में जलजला और खत्म हो जाए। तो मैं एकदम चूकी, मैंने कहा क्या मतलब, वो हम सबको मारना चाह रहे हैं? आप सोचिए किसी मुल्क को जलजले से आप मार देंगे तो क्या आपके अपने मुस्लिम वहां नहीं जाएंगे? इस्लाम की दुश्मनी काफिर से नहीं है, कुफर से। ये अल्लाह के नबी की मोहब्बत थी, आपने काफिर को नहीं मारा, कुफर को खत्म किया। तो बहरहाल ये एक लंबा मौजू है जिसके ऊपर बात हो सकती है, लेकिन आप अपने बच्चों को बहुत ज्यादा सिक्योर माहौल में पालें। हम अपने बच्चों को पालते क्या है, हमारे पास टाइम ही नहीं होता, सारा दिन तो कहीं बाजार जाना है, कहीं ज्वेलर पे जाना है, कभी हमारा फेशियल का अपॉइंटमेंट है। ये बच्चे आपकी दौलत है, यकीन करिए, आपका एक बच्चा बिगड़ गया आपका चेहरा कितने खूबसूरत हो जाए, आपकी अलमारी में दसियों जोड़े हो, कोई फायदा नहीं होगा। इसलिए इस दौलत पे काम रखिए। अल्लाह ने यूसुफ अलैहिस्सलाम को मिस्र में भेजा, क्यों भेजा? कि वहां का रहन सहन देख लें, उनको उनकी जुबान आ जाए, ताकि कल जब तबलीग करेंगे, जब वहां जाके बात करेंगे तो उनको समझ आ जाएगी। खैर ये अल्लाह के काम है, एक वजह ये थी। दूसरी वजह देखिए, वली नुअल्लिमहु मिन तावील अहादीस। दूसरी हिकमत क्या थी अजीज मिस्र के पास पहुंचाए जाने की यूसुफ के, कि ताकि हम उनको बातों की हिकमत सिखाएं। पीछे बात हुई थी इस पे, किसको कहते हैं तावील, तावील इल अहादीस। बाद लोग कहते हैं सुमराद है ख्वाबों की ताबीर, नहीं, तावील इल अहादीस इनसाइट, फरासत, विस्डम। उनको पता चले कि लोग क्या सोचते हैं, क्या करते हैं। इसको आप यहां बहुत इजीली समझ लें, कॉमन सेंस। कॉमन सेंस ही एक ऐसी सेंस है जो आजकल सबसे ज्यादा अनकॉमन है, यकीन कीजिए। अल्लाह ताला ने इतने बिग एक्सपोजर में भेजकर यूसुफ अलैहिस्सलाम को कॉमन सेंस दी। और याद रखिएगा, जितना कोई ज्यादा जगहों पे जाएगा, जितनी दुनिया देखेगा, बिग सिनेरियो पे देखेगा, 10 किस्म के लोगों को देखेगा, उतना उसका जहन खुलेगा। हम यहाँ बहुत पिकी माहौल में रहते हैं, यानी पाकिस्तान में अगर आप देखें तो मोस्ट लाइकली 2-3 इश्यूज ही दीन के नाम पे डिस्कस होते हैं, पर्दा, रफुल यदैन और 2-3 चीजें। लेकिन जब आप बाहर जाते हैं, आप मक्का जाके देख लीजिए, अल्लाह आप सबको लेके जाए हज और उमरे के लिए, आप वहां जाके कभी देखें, कई बंदे ऐसी नमाज पढ़ रहे होते हैं कि हम देख के कहते हैं ये नमाज है, किसी को देखा होगा, कोई हाथ कहां बांध रहा है, कोई मगजूब को मखदूब कहता है। मैंने अपने पर्सनली एक्सपीरियंस में ये देखा अमेरिका में रहते हुए, कन्वर्ट जो लोग होते हैं ना, उनमें मोस्टली जो होते हैं ना अफ्रीकी ब्रदर सिस्टर्स होते हैं। अच्छा, आप वो जब बोलते हैं ना तो उनका एक खास एक्सेंट होता है, वो दा नहीं बोल सकते, डा बोलते हैं, डी बोलते हैं। तो अब वो जब सूरह फातिहा पढ़ते हैं ना, तो क्या कहते हैं, मगडूबी, दाल नहीं बोल सकते। और कई ऐसे इमाम भी हैं, पूरी कोशिश के बावजूद वो दाल नहीं बोल पाते, तो क्या ख्याल है अल्लाह उनकी नहीं सुनेगा? आप, हम इन चीजों में इतना उलझ जाते हैं। आप सऊदी अरब में जाते हैं, आप सिर्फ सऊदी अरब को देखते हैं, वो कहते हैं कि औरत का ड्राइव करना हराम है। पाकिस्तान में आते हैं, इस पे कोई कहता है हराम है, कोई कहता है मकरूह है। आप बाहर के मुल्कों में जाते हैं, आप देखते हैं कि इधर तो कहानी बदली हुई है। तो मैं ये नहीं कह रही कि दीन की असल बदल जाती है, लेकिन बेग सिनेरियो में चीज बहुत अच्छी दिखती है। मतलब अगर इस वक्त मैं आपको देख रही हूँ, मुझे पूरे हॉल के लोग पीछे तक दिख रहे हैं ना, और अगर मैं सिर्फ यहाँ नीचे करके अपने आप को देखूँ, तो मुझे सिर्फ इतनी सी जगह दिखेगी। तो ओपन माइंडेड होना, लेकिन याद रखिए कि दीन की हदों से बाहर नहीं निकलना। यूसुफ अलैहिस्सलाम को अल्लाह ताला ने तावील अहादीस क्यों सिखाई? क्योंकि इनका बहुत बड़ा इम्तिहान होने वाला था। हम तो कह रहे हैं ना कि वो मिस्र भेज दिए गए सुपर पावर में, और आज के यूरोप में कह लीजिए, लेकिन याद रखिए, एक मुत्तकी और ईमान वाला गुना वाले माहौल में खुश नहीं होता। लोग कहते हैं हम डिज्नीलैंड जाएं, और जो दीन वाला वो कहता है ला हौला वला कुव्वते इल्ला बिल्ला, वहां तो नजरें ही पाक नहीं होती। तो हम एक दफा गए थे अमेरिका में रहते हुए, बहुत सुना हुआ था, और किसी जगह दर्स में गए थे, हमने कहा चलते हैं, ले गए हमारे उस सी वर्ड, नाम सुना होगा आपने, दो तीन शहरों में बहुत मारूफ है। यकीन करें, बस एक चक्कर लगाया और ऐसे लगा कि आंखें गंदी, आधे लोग नंगे पानी में जाके, तो वैसे ही उनको ऐसे लगता है कि माँ भी नंगी साथ, और बहन भी नंगी, और जवान होता हुआ बच्चा भी नंगा। वहां मुझे एहसास हुआ कि अल्लाह के नबी ने क्यों फरमाया कि क्यामत के करीब महरमों में जिना होगा, क्योंकि माँ इतनी गोरी चिट्टी, उसकी टांगे उस तरह, उसने अपने आप को दो छोटे कपड़ों में मलबूस किया हुआ है, और जवान होता हुआ बच्चा उसको देख रहा है, तो शैतान कहीं भी गालिब हो सकता है। तो हमें तो बिल्कुल मजा नहीं आया। लोग कहते हैं वो उनका शो देखो, हम कहते हैं उसमें इतना म्यूजिक है, हम कैसे देखें। तो यूसुफ को खिलाफे तबीयत माहौल में डाला गया, उनको खुशी नहीं हो रही थी, क्यों? ताकि उनमें सब्र आए, ताकि उनमें बर्दाश्त आए। अल्लाह ताला ने उनको इस तरह से छाना पटका कि बाप की तरबियत पूरी हो चुकी है, जो खून के अंदर और उनकी तरबियत में ये होना था वो हो गया। आज की जबान में आप यूं कह लें कि यूसुफ अलैहि सलाम एक इस्लामिक मुल्क से निकालकर एक वेस्टर्न एक्सपोज किस्म के कंट्री में भेज दिए गए। अल्लाह कहते हैं कि इसमें बहुत ज्यादा फायदा होगा, वहां हमने पहुंचा दिया। और अल्लाह कहते हैं कि वल्लाहु गालिब अला अम्रिही, और अल्लाह अपने कामों पे गालिब है। अगर उस वक्त के अखबार होते या उस वक्त की कोई खबरें छपती, तो लोग कहते हाय बेचारा यूसुफ। देखिए ऐसे बच्चे को लोग कैसे याद करते हैं, किडनैप्ड किड, हाय माँ बाप से दूर। लेकिन अल्लाह कहते हैं मैं गालिब हूँ अपने कामों पे, मुझे पता है कि इसमें खैर कितनी बड़ी है। बाज दफा अल्लाह ताला जाती किस्म की तकलीफों में डालकर इज्तमाही फायदे ले लेता है लोगों से, कुंदन बना देता है अल्लाह। सूरत रात में बड़ी प्यारी मिसालें आती हैं कि वम्मा यनफुन नासु फयमकुस, जो लोगों को नफा देगा वही बचेगा। यूसुफ की जिंदगी में अगर ये थोड़े से थपेड़े आ भी गए, लेकिन इंसानियत के लिए फायदा मंद हो गए, तो कोई बुरी बात नहीं थी। उन्होंने वहां जाके वहां के माहौल को समझा, क्योंकि मिस्र में शाही निजाम था, और आपको पता कि उसका प्रोटोकॉल बहुत होता है। उनके फियर्स क्या हैं, उनके फोबियाज क्या हैं, वो क्या समझते, उनके मसाइल क्या हैं। यूसुफ ने अजीज मिस्र के घर में रहते हुए इनको बहुत अच्छी तरह से समझा, और इसके बाद जब अल्लाह ने मौका दिया, तो फिर उनकी नब्ज़ को पहचान लिया और फरमाया कि अल्लाह अपने कामों पर गालिब है। यहाँ अल्लाह का काम क्या था, अमरी ही, इसके आगे लिखिए कि कुएं से निकाल कर मिस्र के तख्त पे बिठाना, ये अल्लाह का काम था, और उनसे दीन का काम लेना। लेकिन वलाकिन अक्सर अन्नास ला यालमून, लेकिन लोगों की अक्सरियत इसको जानती नहीं है। क्यों नहीं जानती? इंसान थोड़दिला होता है, इंसान अल्लाह की हिकमत को नहीं जानता। हम बहुत ज्यादा शॉर्ट साइटेड होते हैं, फौरन फैसले कर देते हैं, बस जब जिंदगी खराब हो गई। आप सोचिए ना, अपने आज के हालात पे लें, ऐसी खबर हमें पता चले, एक बच्चा मां से जुदा किया गया और कहीं उसको पकड़ लिया किसी गैंग ने, और उसको पहुंचा दिया किसी थर के इलाके में, और वहां उसको कर दिया कुछ भी उसके साथ, लोग क्या सोचेंगे? क्या इसका मुस्तकबिल बिगड़ा, खराब हुआ? लोगों के बच्चे जब अगवा होते हैं ना, तो मुमन बिगड़ जाते हैं। और आप देखेंगे आगे जाके कि यूसुफ जब अगवा हुए, तो ना सिर्फ ये कि नबी बन के पलटे, बल्कि दुनियावी तरक्की के मैदान पे भी थे। तो हमेशा अल्लाह की बातों में से खैर ढूंढनी चाहिए।
وجاءت سيارة فأرسلوا واردهم فأدلى دلوه قال يا بشرى هذا غلام وأسروه بضاعة والله عليم بما يعملون وشروه بثمن بخس دراهم معدودة وكانوا فيه من الزاهدين وقال الذي اشتراه من مصر لامرأته أكرمي مثواه عسى أن ينفعنا أو نتخذه ولدا وكذلك مكنا ليوسف في الأرض ولنعلمه من تأويل الأحاديث والله غالب على أمره ولكن أكثر الناس لا يعلمون.